इस दौर में रची जाने वाली साजिशों को बता रहे हैं। तो इस तरह से हम इस दौर को इन तीन लफ्जों से याद कर सकते हैं। सबसे पहले ये तरक्की का दौर है, दूसरे ये मातियत परस्ती का दौर है, और तीसरी ये साजिशों का दौर है। मुझे दूसरे पहलू पे आज अपनी आराय पेश करना है मातियत परस्ती के सिलसिले में, कि हम जिस दौर में जिंदगी बसर कर रहे हैं ये एक ऐसा जमाना है जब इंसान मुकम्मल तौर पे मैटेरियलिस्टिक हो गया है और उसकी नजर मादे से हट के ऊपर जाने के लिए तैयारी नहीं। इंसान सिर्फ और सिर्फ अपने मादी और जिस्मानी तकाजों को सामने रखता है। चुनांचे जितनी भी इंसानी जरूरियात बयान की जाती हैं, अगर उन सबको खुलासा किया जाए तो सिर्फ तीन लफ्जें बनती हैं। यानी इंसानी जरूरियात को तीन लफ्जों में खुलासा करके पेश किया जाता है, वो क्या है? रोटी, कपड़ा और मकान। रोटी भी इंसान का मादी और जिस्मानी तकाजा है, कपड़ा भी इंसान का जिस्मानी और मादी तकाजा है, मकान भी इंसान का जिस्मानी और मादी तकाजा है। लेकिन सवाल ये पैदा होता है, क्या बस यही तीन चीजें इंसान की जरूरत से ताल्लुक रखती हैं, या इसके अलावा भी और इंसान की कोई जरूरियात है? लेकिन इस तरक्की याफ्ता दौर के इंसान की नजर, इस पढ़े लिखे इंसान की नजर, इस साइंटिस्ट इंसान की नजर जाकर बस इन्हीं तीन चीजों पर रुक जाती है, और आज का इंसान इससे हटके कुछ सोचने के लिए, कुछ समझने के लिए तैयार है। हम चूंकि इस दौर में जिंदगी बसर कर रहे हैं, लिहाजा ला मुहाला हमारा मिजाज भी मादियत परस्त हो गया है। चुनांचे अगर जायजा लिया जाए तो आपको पता चलेगा कि तकरीबन हर इंसान जी रहा है दुनिया के लिए, मर रहा है दुनिया के लिए, उठ रहा है दुनिया के लिए, बैठ रहा है दुनिया के लिए, चल रहा है दुनिया के लिए, फिर रहा है दुनिया के लिए। ले दे के दुनिया ही उसकी जिंदगी का कुल मकसद बन रही है। इससे आगे कोई भी न सोचने के लिए तैयार है और न समझने के लिए तैयार है। दरअसल इस्लाम हमारी निगाह को मानवीय बलंदियों की तरफ मुतवज्जे करना चाहता है कि जो कुछ तुम देख रहे हो ये सिर्फ जिंदगी का एक जाहिरी पहलू है। हर चीज का एक जाहिर होता है, एक बातिन होता है। इंसान खुद दो चीजों से मिलकर बना है, एक इंसान का जिस्म है और एक इंसान की रूह है। न तन्हा जिस्म को इंसान कहते हैं, न तन्हा रूह इंसान कहलाती है। जब ये दोनों चीजें जमा होती तब इंसान बनता है। तो अगर तुम सिर्फ जिस्म को सामने रखो, रूह को नजरअंदाज कर दो, तो जिंदगी के तकाजों की तकमील कैसे मुमकिन है? हर चीज अपना एक जाहिर रखती है, एक बातिन रखती है। हम इबादत भी करते हैं, नमाज भी पढ़ते हैं, तो नमाज का एक जाहिर है और एक बातिन है। नमाज का जाहिर वो उसकी जाहिरी सूरत, जाहिरी शक्ल है जो हम मुसल्ले पे खड़े होके बजा लाते हैं। मसलन क़याम, क़ुउद, रुकू, सजदा, तशहुद, सलाम, क़िराअत, ये जितने भी अरकान हैं नमाज के, इन्हें जो हम अंजाम देते हैं ये नमाज की जाहिरी शक्ल है। लेकिन जमा नमाज का बात है, मसलन नीयत अल्लाह के लिए है, दिखावे के लिए है, खुशू खुजू और अल्लाह की तरफ रुजू कल तमाम शराइत की अंजाम दही वगैरह वगैरह, ये सब के सब नमाज का बातिनी पहलू और नमाज की रूह है। हज का एक जाहिर है, एक बातिन है। हम जो ये सफर करके लंबी से लंबी मसाफतें तय करके सरजमीन बैतुल इहराम में जाते हैं और खास अरकान मनासिक अंजाम देते हैं, ये हज का जाहिर पहलू है। तवाफ कर रहे हैं, सही कर रहे हैं, रफ्य जमरा कर रहे हैं, अरफात में क़याम, वुकूफ़ मुत्तरिफ़ा, वुकूफ़ मिना, ये सारे के सारे मराहिल हज के ज़ाहिर पहलू। लेकिन हज की मानवियत कुछ और है, हज का बातिनी पहलू कुछ और है। तो अर्ज करने का मकसद ये, दुनिया में जितनी भी चीज़ें हैं वो दो पहलू रखती हैं, एक ज़ाहिरी पहलू और एक मानवी पहलू। इंसान सिर्फ और सिर्फ जाहिरी पहलू पे तवज्जो करे और मानवीय पहलू को नजरअंदाज करते और फिर कामयाबी का दावेदार बने तो ये बात आपके बाहर है। एक सवाल पढ़ने पर लेकिन ये बात अच्छी तरह से ध्यान बैठा जाए कि इस्लाम हमें मादी तकाजों की तकमील से दुनियावी जरूरतों की तकमील से मना नहीं करता है, रोकता नहीं है। कैसे मना करेगा? अल्लाह ने हमें जिस्म के साथ पैदा किया है तो जिस्म की अपनी जरूरतें हैं, जिस्म को भूख भी लगती है, जिस्म पे नींद भी तारी होती है, जिस्म को लिबास की भी जरूरत है, जिस्म को रहने के लिए मकान की भी जरूरत है। तो ये मुमकिन नहीं है कि परवरदिगार आलम या इस्लाम जो उसका दीन है वो हमें जिस्मानी तकाजों की तकमील से मना कर दे, वो रोक दे। बल्कि इस्लाम ये चाहता है कि जितनी जरूरत जिस्मानी तकाजों में तवज्जो देने की उतना हम जिस्मानी तकाजों में तवज्जो दें और जितनी जरूरत रूहानी और मानवीय चीजों में तवज्जो देने की उतनी हम रूहानी और मानवीय चीजों में तवज्जो दें। ये इस्लाम है कि जो इंसान की जिंदगी को बैलेंस करना चाहता है, इंसान की जिंदगी को मुतवाजन बनाना चाहता है। हम जिस दौर में जिंदगी बसर कर रहे हैं इसने हमारी जिंदगी को सिर्फ और सिर्फ मादियत की तरफ धकेल दिया है और हम गैर मुतवाजन जिंदगी बसर कर रहे हैं। सिर्फ एक पहलू हमारा सामने है और वो है दुनिया। चुनांचे हम यही समझते हैं कि अगर हमने बहुत बड़ा बैंक बैलेंस इकट्ठा कर लिया तो हम बहुत कामयाब हैं। हम अगर इख्तदार की कुर्सी तक पहुंच गए तो हम बहुत कामयाब हैं। हमने अगर नाम नमूद और शोहरत हासिल कर ली तो हम बहुत कामयाब हैं। इसी सूरत से हमने अगर अच्छे अच्छे खाने खाना शुरू कर दिए, खाने लगे अच्छे अच्छे, हमें खाने में असर हो गए तो हम कामयाब हैं। हमने अच्छे अच्छे लिबास पहनना शुरू कर दिए तो हम कामयाब हैं। हम आलिशान इमारतों और बिल्डिंगों में रहते हैं तो हम कामयाब हैं। हम आलिशान और कीमती गाड़ियों में सफर करते हैं तो हम कामयाब हैं। हम सिर्फ और सिर्फ मादी जरूरतों को और मादी तकाजों की तकलीफ को सामने रखते हैं और मुकम्मल तौर पर मानवीय तकाजों को भूल देते हैं। मगर इस्लाम मादी तकाजों की तकलीफ से रोकता नहीं है। हाँ, उसी को सब कुछ ना समझो, उसी को अपनी जिंदगी का मकसद ना बनाओ। दुनिया हासिल करो लेकिन उतनी दुनिया जितनी तुम्हारे लिए जरूरी है।
मोहम्मद वाले मोहम्मद सल्लल्लाहु।
इस्लाम के तर्क दुनिया नहीं है। इस्लाम हर के तर्क ये नहीं कहता कि तुम दुनिया छोड़ के वीरानों में चले जाओ, पहाड़ों के दामन में जाकर मसल्ला बिछा दो और दिन रात अल्लाह की इबादत किया करो, तस्बीह तहलील किया करो और इसके अलावा कोई तुम्हारा मशगला ना हो। इस्लाम इस तरह की जिंदगी की मजम्मत करता है, इसको रूबानियत से ताबीर करता है, इसको डिस्करेज करता है, इनकरेज नहीं करता है। ये कौन सी जिंदगी कि तुमने तुमको अल्लाह ने खल्क किया है माशरे में इज्तिमा में और तुम इज्तिमा से कट के अलग होकर इंफिरादी जिंदगी बसर कर रहे हो, तन्हा की तन्हाई की जिंदगी बसर कर रहे हो वीरानों में और अल्लाह की इबादत कर रहे हो। नहीं, दुनिया को छोड़कर वो दीन हासिल ही नहीं किया सकता। दीन हासिल करना है तो इसी दुनिया में रहकर, दुनिया का हासिल करना दीन के लिए जरूरी है लेकिन कितनी दुनिया, इसे समझ लो कितनी दुनिया। उतनी दुनिया जितना तुम्हारा नफ्स मुतालबा करता है, उतनी दुनिया जितनी तुम्हारे ख्वाहिशात है, उतनी दुनिया जितना तुम्हारी आरज़ूएं हैं। अगर इसे मेयार बनाया जाए तो ये वो दुनिया है जो कभी हासिल नहीं होती। क्यों? इसलिए कि एक ख्वाहिश पूरी होती है उससे दूसरी ख्वाहिश जन्म लेती है, दूसरी पूरी होती है उससे तीसरी ख्वाहिश जन्म लेती है, तीसरी ख्वाहिश पूरी होती है उससे चौथी ख्वाहिश जन्म लेती। और इसीलिए शायर ने कहा कि हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश में दम निकले, बहुत निकले मेरे अरमान लेकिन फिर भी कम निकले। तो इस्लाम ने दुनिया के हुसूल के लिए कहा है मगर हमारे नफ्स को हमारी ख्वाहिशात को दुनिया के हुसूल का पैमाना नहीं बनाया गया। दुनिया हासिल करो तुम्हारे दीन के लिए जरूरी है मगर उतनी दुनिया जितनी दुनिया हराम और हलाल के पैमाने में समा जाए, जायज और नाजायज के पैमाने में समा जाए, शरीयत के पैमाने में समा जाए। तो उस दुनिया को ले लो तुम्हारे दीन के लिए जरूरी है और जितनी दुनिया इस पैमाने से बाहर रह जाए अली के गुलाम होकर रूठी जाए ठुकरा दो तुम्हारे लिए। पैसा कमाओ लेकिन पैसे को मकसद बनाओ। नामो नमूद अगर हासिल हो तो हासिल करो लेकिन नामो नमूद को अपनी जिंदगी का मकसद बनाओ। इज्जत हासिल करने की कोशिश करो लेकिन इज्जत को अपनी जिंदगी का मकसद बनाओ। और कुछ काम जो अल्लाह के हैं अल्लाह के जिम्मे रहने दो, अपने जिम्मे ना लो।
वाह 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 सुभान अल्लाह।
बच्चों शोहरत देना उसका काम है, इज्जत देना उसका काम है।
बेशक
तो इज्जत मंतशा
तो
मंतशा तो दिलमुल का मंतशा बता दे और मुल्क में मंतशा। ऐ मालिक तू जिसको चाहता है इज्जत देता है, ऐ मालिक तू जिसको चाहता है जिंदत देता है, ऐ मालिक तू जिसको चाहता है हुकूमत देता है, ऐ मालिक तू जिसको चाहता है उसे हुकूमत सल्व कर लेता है। तवज्जो तो जो उसका काम है देखिए दुआ कमाई भी पढ़ते हैं हर हफ्ते। कितनी शुक्रिया ऐसी हैं, कितनी नेक नामियां ऐसी हैं जो तूने लोगों में नशर कर दी है, मशहूर कर दी है, वो हमें नहीं पाई जाती है। तेरा लुत्फ तेरा लुत्फ है तेरा करम है। तो अल्लाह ने बोला शोहरत देना, इज्जत देना, रोजी देना, ये सब परवरदिगार आलम का काम। उसके काम हमने अपने जिम्मे ले लिए और अपने काम हम भूले बैठे हुए हैं।
तो
मादियत से दुनिया के हुसूल से इस्लाम मना नहीं करता है। जो कुछ बुरी चीज है इस्लाम में बुरी बात है वो उसको मकसद करा देना अपनी जिंदगी में। मकसद अल्लाह को करा दो, मकसद परवरदिगार आलम को करा दो, मकसद उसकी खुशनुदी को करा दो, मकसद उसकी गुरबत और तसर्रुफ को करा दो, मकसद उसकी रिजा को करा दो। अब उसकी खुशनुदी हासिल करने के लिए, उसका तकर्रुब हासिल करने के लिए, उसकी रजा हासिल करने के लिए, उस तक पहुंचने के लिए जितनी जरूरत दुनिया की है उतनी दुनिया हासिल करो, जितनी जरूरत पैसों की है उतना पैसा हासिल करो, जितनी जरूरत जिस चीज की है तो दुनिया को टूर करा दो अल्लाह तक पहुंचने का, दुनिया को अपनी जिंदगी का मकसद और मंजिल तस्लीम कर दो। और याद रहे इंसान मुकम्मल हो ही नहीं सकता उस वक्त तक जब तक वो मानवीय पहलुओं की तक नहीं लग रहे। मैंने आज किया कि हम जिस दौर में जिंदगी बसर कर रहे हैं माध्यम का दौर है, चुनांचे हमारी नजरें थी सिर्फ और सिर्फ जाहिरी उम्र तक महदूद रहती और ज्यादातर मकाम पर हम मानवियात को भूल जाते। उसकी बहुत सारी मिसालें, उसके बहुत सारे नमूने, उन्हीं मिसालों में से उन्हीं नमूनों में से एक नमूना आप अय्याम अज़ा में या सादे दिनों में भी जब कभी मजलिस मुनक़िद होती है फर्श मजलिस में तशरीफ ले आते हैं, साथ में बच्चे भी होते हैं। खैर यहां तो अल्हम्दुलिल्लाह मैं ये देख रहा हूं कि बच्चे आपके साथ फर्श में बैठे हुए, लेकिन इन्हीं मुल्कों में अमरीका में, कनाडा में, यूरोप वगैरह में ये भी देखने में आता है कि माँ बाप फर्श मजलिस में होंगे लेकिन बच्चों के लिए अलाहदा कमरा रखा जाता है कि जिसमें उनके खेलने कूदने का बंदोबस्त किया हुआ है। वो बच्चे उन कमरों में खेल कूद में मशगूल है। मिसाल के तौर पर उज्र क्या है, बच्चों को आप फर्श में क्यों नहीं बिठा रहे, अपने साथ मजलिस में क्यों नहीं आप उन्हें फर्श पर रखते हैं। तो कहते हैं साहब मौलाना ये बच्चे इन मुल्कों की पैदावार है, ये उर्दू नहीं समझते, जबान नहीं समझते, लिहाजा हम कैसे इनको बिठाएं। ये अपना खेलते रहते, अलबत्ता उस खेल के दौरान क्या क्या प्रॉब्लम पैदा होते हैं खुद आप हमको सुकून से नहीं बैठने देते। तवज्जो लेकिन जो उज्र पेश किया जाता है ये उज्र कितना लंग है, कितना पोच है ये उज्र। कहते हैं सब उर्दू नहीं समझते इसलिए हम नहीं बिठाते। मैं आपसे पूछता हूं कि आपके बुजुर्ग, आपके माँ बाप, आपके वालिदैन जब आपको हिंदुस्तान और पाकिस्तान में मजलिसों में लेके आते थे और फर्श पे बिठाते थे उस वक्त आप उर्दू समझते थे?
سبحان اللہ سبحان اللہ
سبحان اللہ.
جو کچھ بھی تقریر ہوتی تھی, جو کچھ بھی مجلس پڑھی جاتی تھی, جو کچھ بھی خطابہ ہوتی تھی, آپ سمجھتے تھے اس وقت, ٹھیک ہے, آپ اس معاشرے میں پیدا ہوئے تھے جس میں اردو بولی جاتی, لیکن آپ کئی پرسنٹ سمجھتے تھے, کتنی سمجھتے تھے, لیکن آپ کو بٹھایا جاتا ہے اور آپ اپنی بات جانے دیجیے, خود آپ کے بزرگ چاہے وہاں ہو چاہے یہاں, اردو اسپیکنگ ہوتے ہوئے بھی جب فرش پہ آ کے بیٹھتے ہیں تو کیا 100% پوری مجلس اور پوری خطاب سمجھتے ہیں؟
واہ سبحان اللہ سبحان اللہ.
انہوں نے دعویٰ کرے کہ ہم 100% پوری مجلس سمجھ لیتے ہیں. عزیزان محترم, 100% کوئی نہیں سمجھتا, کوئی 70%, کوئی 80%, کوئی مثلا 50%, اس طرح سے جس کی جتنی معلومات ہو وہ اشاروں کو کناروں کو وغیرہ وغیرہ اس طرح سے سمجھتا ہے. 100% کوئی یہ گزر نہیں ہے کہ صاحب وہ بیٹھتے نہیں, وہ اردو سمجھتے نہیں. عزیزان محترم, سب سے بڑی بات یہ ہے کہ آج لا کے بٹھائیے, اردو سمجھتے ہوں یا نہ سمجھتے ہوں, فرش پہ بیٹھیں گے تو ایک طرف تو فرش مجلس پہ بیٹھنے کے بعد جب تقریر سنیں گے لفظیں بار بار کانوں سے جا کے ٹکرائیں گی, تو وہ اس لہجے سے, اس زبان سے, ان لفظوں سے, تذکرہ آل محمد سے آشنا ہوتے چلے جائیں گے. اگر آج نہیں سمجھتے تھے تو کل سمجھنے لگے.
سبحان اللہ سبحان اللہ.
کل 1% سمجھیں گے, اس کے بعد 10% کی باری آئے گی, پھر 40-50% کی باری آئے گی, ممکن ہے کوئی دن ایسا آئے کہ وہ 100% سمجھنے لگے. لیکن آپ کانوں کو آشنا تو ہونے دیجیے, آپ ان کے دماغ کو, ان کے ذہن کو, ان کی فکر کو مجلس سے اور ان لفظوں سے مانوس تو ہونے دیجیے. آپ تو پہلے ہی دور کر لیتے, لیکن یہ ظاہری پہلو تھا, مانوی پہلو. فرش پہ آ کے بیٹھے گے زبان نہیں نا نہیں سمجھتے تھے صحیح, ذاکر جو کچھ بھی پڑھ رہا ہے, خطیب جو کچھ بھی کہہ رہا ہے, ان کی سمجھ میں نہیں آ رہا ہے نا صحیح, لیکن فرش پہ جب آ کے بیٹھیں گے تو کم سے کم آداب مجلس تو سیکھیں گے.
فرش
پہ آ کے بیٹھنے کے بعد کس طرح سے ہمیں اپنی بزم میں ہونا چاہیے, کم سے کم ان ایٹیکیٹس کو تو ایڈاپٹ کریں گے توجہ. اور عزیزان محترم, سب سے بڑھ کے جو مانوی پہلو ہو یہ کہ جس وقت یہ مجلس منعقد ہوتی ہے, یہ فرش بچتا ہے اور یہ تذکرہ شروع ہوتا ہے, تو اگر آپ خلوص کے ساتھ آئے ہیں اور یقین مجلس کی بنیاد خلوص کے ساتھ رکھی گئی ہے, تو آپ اسے معمولی نہ سمجھتے. یہ عظیم عبادت ہے کہ جس پر رحمت الہی سایہ فگن ہوتی ہے, اللہ کی رحمت شامل حال ہوتی ہے ان لوگوں کے کہ جو فرش مجلس میں بیٹھے ہوئے ہوں, اور یہ رحمت انہی کے شامل حال ہوتی جو یہاں پہ بیٹھے ہوں. لیکن یہاں سے
محمد صلوات
جب نظر رحمت کرتے تو پھر کس چیز کی کمی رہ جاتی ہے؟ روزی کی روٹی کا مسئلہ نہیں حل ہوگا, گناہ نہیں بخشے جائیں گے, آپ دوسری مانوی بلندیاں نہیں حاصل کر رہے, رحمت پروردگار نازل ہو رہی, تو آپ خود فرش پہ بیٹھ کے رحمت الہی میں شامل ہونا چاہتے ہیں, اپنے بچوں کو اس سے دور کر دیتے ہیں, اس سے بڑی بدنصیبی کی بات کیا ہوگی؟ تو یہ ہے ظاہری اور مانوی پہلو کی گفتگو. ایسے ہی بعض جگہوں پہ مجلسوں کے انٹرنیٹ پہ براہ راست راجداس ہونے کا اہتمام ہوتا ہے. اب مجلس سے براہ راست ہو رہی, ہر گھر میں لیپ ٹاپ کمپیوٹر موجود ہے, لہذا لوگ یہ سوچتے ہیں کہ صاحب فرش پہ یہاں سے ڈرائیو کر کے اتنی فاصلے طے کر کے اتنی ٹھنڈک میں کون جائے, بس گھر میں آن کر لیا انٹرنیٹ اور میں نے سنی سوال مقصد ہے, کئی کچھ دن میں نے کہا سوال مقصد ہے سوال مل جائے. عزیزان محترم, میں آپ سے پوچھتا ہوں, ٹھیک ہے سوال اگر مقصد ہے, آپ گھر بیٹھے سوال لے رہے ہیں, ایک شخص ڈرائیو کر کے زحمتیں برداشت کر کے ٹھنڈک کی سختیوں کو سہ کے یہاں تک پہنچا ہوا جو بیٹھا وہ بھی سوال حاصل کر رہا ہے, تو آپ کامیاب ہیں یا وہ کامیاب ہیں؟ اگر آپ کامیاب ہیں تو اس کا مطلب یہ بیچارہ گھاٹے میں, اس کو بھی یہ چاہیے تھا کہ وہاں گھر پہ بیٹھ کے میں جس سنے تھا یہ اتنی دور کیوں آیا, اسلام جو ہے وہ اس طرح کا دین نہیں ہے. اسلام دین عدل ہے, اسلام دین مساوات ہے. اللہ کے یہاں ترجیح بلا مرجح نہیں ہے. چنانچہ آپ جتنا ثواب بھی وہاں حاصل کریں اس سے بحث نہیں, یقیناً اس شخص کے ثواب کے مقابلے میں آپ کا ثواب ناچیز ہوگا, اخیر ہوگا, جو اتنی محنتیں اور مشقتیں طے کر کے یہاں پہ آیا. دوسری بات یہ, وہاں صرف آپ کے کانوں تک آواز پہنچ رہی ہے, مجلس تو یہاں منعقد ہو رہی ہے, رحمت پروردگار وہاں نہیں ہے, یہاں نازل ہو رہی ہے. آپ زحمت اٹھائیے گا تب رحمت الٰہی ملے گی. سلام کرنے پر محمد والا سوچنے اور غور کرنے کا طریقہ مادی ہو گیا ہے, ہم مکمل طور پر اسی مادیت میں ڈلتے چلے جا رہے ہیں. درحال کہ اسلام ہمیں مانویت کی طرف لائے اور مانویت پہ ہمیں زیادہ توجہ دیتے ہیں. کیوں؟ اس لیے کہ ہر مادہ ہر میٹر فنا ہو جانے والا, مٹ جانے والا, جسم ایک دن مٹ جائے گا, ختم ہو جائے گا, دنیا ایک دن ختم ہو جائے گی, زمین ایک دن ختم ہو جائے گا, جتنی مادی چیزیں ختم ہو جائیں گی, باقی کیا رہے گا؟ مانویات باقی رہے گی, روح باقی رہے گی, جو ایک مانوی چیز ہے, توجہ ہو, روح باقی رہے گی. اب اگر کوئی شخص صرف جسم کے تقاضوں کو سامنے رکھے, جسم کو بھوک کی ضرورت ہے, بھوک لگتی ہے, غذا کی ضرورت ہے, تو جسم کو غذا دی, جسم کو لباس کی ضرورت ہے, تو جسم کے لیے اچھے سے اچھے کپڑوں کا انتظام کیا, جسم کو آرام کی ضرورت ہے, تو جسم کے لیے نرم سے نرم بستروں کا بندوبست کیا, جسم کو فاصلے طے کرنے کے لیے سواری کی ضرورت ہے, تو آپ نے اچھی سے اچھی قیمتی سواریوں کا بندوبست کیا, جسم کو رہنے کے لیے عمارت کی ضرورت ہے, تو آپ نے عالیشان سے عالیشان محل بنوا لیے. توجہ, سارے جسمانی تقاضے پورے کیے, لیکن روح کو بھولے رہے, روح کے تقاضوں کو بھولے رہے, روح کی ضرورتوں کو بھولے رہے. عزیزو, جس طرح سے جسم کے تقاضے اور ضروریات ہیں, ویسے ہی روح کی بھی تقاضے اور ضروریات ہیں. اگر جسم کے تقاضے نہ پورے کیے, جسم کو بھوک لگے اور آپ کھانا نہ کھائے, تو کیا نتیجہ نکلے گا؟ آپ کا جسم بے چین ہو جائے گا, آپ کا جسم مضطرب رہے گا. جب آپ کو سکون نہیں مل سکتا جب تک کہ آپ کھانا نہ کھا لیں. توجہ, جس طرح سے جسم کے تقاضے پورا نہ کرنے کی بنا پر جسم بے چین ہوتا ہے, ویسے ہی روح کے تقاضے نہ پورے کیے جائیں تو روح بے چین ہوتی ہے. روح کو اگر اس نے جدا نہ کی جائے تو روح انسان کی بے قرار رہتی ہے, اور جسم کو اگر آپ جدا نہ دے لگاتا تو نتیجہ کیا ہوگا؟ جسم کمزور ہو جائے گا, جسم ناتما ہو جائے گا, جسم ناغر ہو جائے گا. توجہ, اور اگر آپ بھی جدا نہ دی جائے جسم کو, تو اس کمزوری کی بنا پر جسم کا جو ریزسٹنس پاور ہے وہ گھٹ کے اس منزل پہ پہنچ جائے گا جب اس میں بیماریوں کا حملہ ہوگا. اور اگر پہلی منزل میں علاج نہ کیا جائے تو ایک بیماری سے دوسری بیماری, دوسری سے تیسری بیماری, تیسری سے چوتھی بیماری. اور اگر اب بھی علاج نہ کیا جائے تو ایک منزل وہ آئے گی جب بیماریوں میں گرفتار ہو گئے جسم تڑپتے تڑپتے دم توڑ لے گا. ہے یا نہیں ہے سر؟ بالکل یہی صورتحال انسان کی روح کی, روح کے لیے بھی غذا, اگر روح کو اس کی غذا نہ دی جائے تو روح کمزور ہونے لگتی ہے اور تڑپتی رہتی ہے, بے چین رہتی ہے. اور اگر اب بھی غذا نہیں دی جائے تو روح میں بیماریوں کا حملہ ہوتا ہے, اور اگر اب بھی اس کا علاج نہ کیا جائے تو ایک بیماری سے دوسری بیماری, تیسری بیماری, چوتھی بیماری, یہاں تک کہ تڑپتے تڑپتے انسان کی روح دم توڑ دیتی ہے. اور جب انسان کی روح دم توڑ دیتی ہے تب قرآن نبی سے خطاب کر کے کہتا سواب علیہم انتر تم ام لم تنذرہم لا یؤمنون. میرے حبیب, آپ انہیں ڈرائیں دھمکائیں, نہ ڈرائیں دھمکائیں, جنت و جہنم کے بارے میں بتائیں نہ بتائیں, یا ایمان لانے والے نے ان سے کہ روحیں مردہ ہو چکی ہیں, سواب کرنے پر محمد والے اور جب روح مردہ ہو جاتی ہے, روح مر جاتی ہے, تو اس پر پھر کسی چیز کا اثر نہیں. قرآن کی آیتیں پڑھتے رہیے, اللہ کا کلام سناتے رہیے, کوئی اثر نہیں. ائمہ اور معصومین کے پیغمبر کی حدیثیں سناتے رہیے, کوئی اثر نہیں. اور جب ائمہ اور معصومین کے کلام کا اثر کہو, اللہ کے کلام کا اثر کہو, تو کسی خطا کار اور گناہ گار انسان کا یہ کلام کا کیا اثر ہو؟ آپ منبر سے لاکھ تقریر کیجیے, لاکھ تبلیغ کیجیے, لاکھ نماز پڑھنے کے لیے کہیے, لاکھ روزہ رکھنے کے لیے کہیے, لاکھ خواتین سے حجاب کرنے کے لیے کہیے, لاکھ امر بالمعروف کیجیے, لاکھ نہیں یہ منکر کیجیے, لیکن چونکہ روح سے ہدایت کو قبول کرنے کی صلاحیت ختم ہو گئی ہے, اس لیے پھر انسان نہ کچھ سنتا ہے نہ عمل کرتا ہے. اور یہ کنڈیشن, یہ پوزیشن انسان کے لیے سب سے زیادہ خطرناک اور تباہ کن ہے. ایک سلام پڑھنے والے محمد والے ہمیں اپنے نظریات کی اصلاح کرنا چاہیے اور اپنی زندگی میں بیلنس کرنا چاہیے, توازن پیدا کرنا چاہیے کہ اللہ نے ہم سے کیا چاہا ہے, اس نے ہمیں کس شکل میں پیدا کیا ہے, کن چیزوں کا مجموعہ بنا کے پیدا کیا ہے, جسم بھی ہمارے پاس ہے, روح بھی ہمارے پاس ہے, ہمیں جسمانی ضرورتیں بھی پورا کرنی ہے, ہمیں روحانی ضرورتیں بھی پوری کرنا ہے, اور بیلنس کر کے جب ہم چلیں گے تب ہم کو سکون اور اطمینان حاصل ہوگا اور ہم جب تک آپ کیا کہہ رہے ہیں, ورنہ صرف مادی تقاضوں کی تکمیل یہ انسان کے لیے کامیابی کی ضمانت نہیں بن سکتی. یہ بات مکمل طور پہ واضح ہے عزیزان محترم, تاریخ میں بھی اس کی مثال اور آپ اپنی نظروں سے بھی دیکھتے رہے. میں تاریخ کے ایک ایسے شخص کی مثال دے رہا ہوں جو اپنے زمانے کا مظفر العنان بادشاہ, اور اس کے بعد ہمارا جو آج کا کامیابی کا معیار ہے, یہ ساری چیزیں اس کے پاس مہیا اور فراہم, یعنی ہمارے معیار کی کرائٹیریا کے مطابق وہ سب سے زیادہ کامیاب, حکومت اس کے پاس, تخت اس کے پاس, تاج اس کے پاس, لشکر اس کے پاس, فوج اس کے پاس, اسلحے اس کے پاس, ملک کی سرحدیں, وہ اپنے زمانے کا سپر پاور, جی اپنے زمانے کا سپر پاور, اس کی سلطنت کی حدیں مصر و روم تک پھیلی ہوئی, اولاد بھی ہے, بیویاں بھی ہیں, حشم صدم بھی ہے, جاہ و جلال بھی ہے, سب کچھ ہے, لیکن اس کے باوجود جب چونکہ اس نے مادیت کو اپنی زندگی کا مقصد بنایا ہے, اس لیے کہ اس کے نقطۂ نظر سے یہ بھی چاہیے کامیابی کا معیار, میں اشارہ کر رہا ہوں سمجھنا آپ کا کام ہے, صرف اور صرف اس دنیا اور دنیا کی لذتیں اس کے سامنے, غذا کھانا, پیٹ پوجا, اور ایسی پیٹ پوجا کہ حکم ہے کہ جب میں بستر پہ جاؤں تو میرے دائیں طرف بھی غذا کا خان ہونا چاہیے, میرے بائیں طرف بھی غذا کا خان ہونا چاہیے, نہ جانے کس کروٹ آپ کھل جائے. آپ بادشاہ وقت ہیں, حاکم شام ہیں, اشارہ کریں گے جب چاہیں گے تو اچھی سے اچھی غذا آ جائیں گی, لیکن نہیں, بستر پہ بھی سونے تو کون کو رہتا ایسا انسان, ادھر بھی کھانا ادھر بھی کھانا, ادھر بھی لذیذ دلنا ادھر بھی لذیذ دلنا, نہ جانے کس کروٹ آپ کھل جائے. اور کیوں نہ ہو, اس لیے کہ پیغمبر کی بدعا جو شامل ہے,
سبحان اللہ
سبحان اللہ,
دسترخوان بچھا ہوا ہے, یہ دسترخوان پہ بیٹھے ہوئے پیغمبر نے فرشتہ تھا بھیجا, جاؤ بلا لو, کہا حضور سے کہہ دو کہ ابھی میں کھانا کھا رہا ہوں. آپ سوچیے کہ اس شخص کی نظر میں کھانے کی زیادہ اہمیت یا حکم پیغمبر کی زیادہ اہمیت؟ پیغمبر نے کچھ دیر توقف کیا, اس کے بعد پھر آدمی بھیجا, کہا حضور سے کہہ دو کہ ابھی میں دسترخوان پہ ہوں, ابھی میں کھانا نہیں کھا چکا ہوں. پیغمبر نے پھر کچھ دیر انتظار کیا اور پھر تیسری مرتبہ آدمی بھیجا, جب لگاتار تین مرتبہ آدمی بھیجا اور تینوں مرتبہ اس نے کہلایا کہ میں بھی کھانا کھا رہا ہوں, میں بھی کھانا کھا رہا ہوں, میں بھی کھانا کھا رہا ہوں, تو پیغمبر نے فرمایا لا اشبع اللہ بطنک, اللہ کبھی تیرے شکم کو تیرے پیٹ کو پر نہ کرے, تیرے پیٹ کو کبھی سیر نہ کرے, نتیجہ یہ ہوا کہ مرتے مر گیا مگر پیٹ کی بھوک اور پیٹ کی آگ نہ مٹ سکی. ایک سلام پڑھتے ہیں محمد کتنی اچھی مثال ہے اس شخص کی آج کے دور کے لوگوں کے لیے, اس نے کہ یہی ساری چیزیں جو ہمارے سامنے کامیابی کا معیار ہے اس کے نظر سے بھی کامیابی کا معیار تھی, کھانا, اچھے لباس, आलिशान कोठियां इमारतें महल लाउड स्टार फौज खजाना बैंक बैलेंस सवारियां ये सब कुछ उसके नुकसान नजर से कामयाबी का मिया तो उसको कितना बड़ा कामयाब होना चाहिए लेकिन हकीकत का इकरार कभी नहीं करता हमने कभी करना ही पड़ता है मौत का फरिश्ता सराहने आया जैसे ही मौत की भयानक तस्वीर देखी है घबरा गया परेशान हो गया अब चार हजार के सुजाव हसन से देख रहा है कौन है तो मेरी मदद करे इस वक्त मुश्किल में खजाना हीरे जवाहरात से भरा हुआ खजाना मदद के लिए तैयार ताख्त ताज जिसे इतनी मेहनतों इतनी मशक्कतों से हासिल किया था कष्ट किया था जीना था जुल्म ढाया था पूरे दुनिया की थी ये भी साथ दिल्ली की तैयार आलिशान इमारत महल ये भी मदद के लिए तैयार बीवियां वो भी मदद के लिए तैयार है और वो मदद के लिए तैयार क्या होगी जब उन्होंने हलाकत का इंतजाम गले में सभी पहना के पहले ही कर दिया था लाउडेश्वर वो भी मदद के औलाद बाप जिस तरह मर्ग पे है मर रहा है जहन्नम रसीद होने वाला है और बेटा गया शिकार खेलने के लिए तो जब ये कैसे देखी तो घबरा के बैठा है कि मैं तो दुनिया से नाकाम जा रहा हूं देखिए ये एक है मेटेरियलिस्टिक की आवाज एक है माध्य तरस की आवाज जिसके पास सब कुछ है हमारे मंदिर नजर से आज के मैं के आज के तरफ की यात्रा में आगे मतलब सबसे ज्यादा कामयाब लेकिन वो मरते वक्त ऐलान कर रहा है कि मैं तो दुनिया से नाकाम जा रहा हूं अजीजों जैसे ही आवाज शाम के महल से बुलंद हुई फौरन तारीख ने इसके मुकाबले में एक और आवाज पेश की जो इससे पहले बुलंद हो चुकी थी मजा में वो आवाज किसी महल से नहीं बुलंद हुई थी अल्लाह के घर से बुलंद
सुभान अल्लाह
किसी बादशाह की जबान से नहीं बुलंद हुई थी बल्कि अल्लाह के परवरदिगार बंदे के दहन से बुलंद हुई कौन सी आवाज जो कूफे की मस्जिद में सुनी गई 19वीं माह मुबारक की सुबह को एक अल्लाह का परवरदिगार बंदा है नमाजों पे नमाजें पढ़ता है इबादत पे इबादत करता है रुकों पे रोजे रखता है मामूली लिबास पहनता है पैमल के कपड़े से बेदर करता है चुकर मिली हुई रोटियां खाता है ऊंट की खाल पे नमाज पढ़ता है एक ऐसा बंदा जो हमारे नुकतए नजर से नाकामी की जिंदगी बसर कर रहा है आज के मेटेरियलिस्टिक नुकतए नजर से वो नाकामी की जिंदगी बसर कर रहा है मामूली जिंदगी फखर खाते की जिंदगी महरूमी की जिंदगी आज के मेयार के एतबार से लेकिन उसी बंदे के सर पे 19वीं माह मुबारक की सुबह को मस्जिद कूफा में जब जालिम की तलवार पड़ती है इब्ने मुल्जिम की ज़रबत लगती है तो फ़ज़ाए कूफा में आवाज होती फुस्तों पे रब्बे काबा रब्बे काबा की कसम मैं इस दुनिया से कामयाब जा रहा
हूं
मोहम्मद वाले मोहम्मद
तो दो आवाजें तारीख में मिली एक वो जो शाम की महल से बुलंद हुई और एक वो जो कूफे की मस्जिद से बुलंद हुई इन दोनों आवाजों को मैंने आप तक पहुंचा दिया अब फैसला करना आपके हवाले है कि मेयार कामयाबी मादियत परस्ती है या मेयार कामयाबी बंदगी परवरदिगार है सोचते रहिए गौर करते रहिए और मौला कायनात ने कहा मैं इस दुनिया से काम करता था किसी और लफ्ज के साथ भी कसम खा सकते थे फुस्तो बिरबिल आलमीन भी कह सकते थे आलमीन के परवरदिगार की कसम मैं दुनिया से कामयाब जा रहा हूं फुस्तो बिल्लाह भी कह सकते थे अल्लाह की कसम मैं दुनिया से कामयाब लेकिन नहीं खास तौर पर खुसूसियत से काबे का तस्करा है अजब नहीं कि अली अपनी इब्तिदा की तरफ भी जहन को मुतवज्जे कि देखो जब मैं पैदा हुआ था तो अल्लाह के घर में पैदा हुआ था दुनिया से जा रहा हूं तो अल्लाह के घर से सफर हो रहा है मेरी इब्तिदा भी नूरानी है मेरी इंतहा भी नूरानी है मेरी इब्तिदा भी कामयाब है मेरी इंतहा भी कामयाब है सलाम अलैहि वसल्लम मोहम्मद वाले मौलाए कायनात ने फुस्त रब काबा करके हमारे दिनों को अपनी इब्तिदा की तरफ अपने उस पहले दिन की तरफ मुतवज्जे किया है जब इमाम ने इस जाहिर दुनिया में कदम रखा है اور یہ علی کی خصوصیتوں میں سے ایک اہم ترین خصوصیت ہے. کون آج تک خانہ کعبہ میں پیدا ہو سکا سوائے علی کے؟
بے شک
کچھ چیزیں ہیں جو مولا کائنات کی خصوصیات میں سے, اس میں کوئی دوسرا ان کا شریک نہیں, کوئی دوسرا ان کا شریک نہیں. جیسے اللہ کے گھر میں پیدا ہوا, یہ مولا کائنات کی خصوصیت. پیغمبر اسلام کی دامادی کا شرف, یہ علی کی خصوصیت ہے. اور اسی صورت سے امیر المومنین کا لقب, یہ علی کی خصوصیت ہے.
بے شک
ہمارے بقیہ امامی مومنین کے امیر ہیں یا نہیں ہیں, وہی ولایت ہے جو مولا کائنات سے امام حسن تک آئی, امام حسن سے امام حسین تک آئی, امام حسین سے بقیہ ائمہ تک اور ہمارے آخری امام تک پہنچ, وہی ولایت. لیکن امیر المومنین کے لقب سے سوائے مولا کائنات کے کسی اور کو مخاطب نہیں کیا جا سکتا, یہ علی کا مخصوص لقب ہے. اور ایسے ہی دعوائے سلطنی, یہ مولا کائنات کا مخصوص کی مخصوص صفت ہے. سلونی سلونی خبر دخل, وہ علم جو اللہ کی طرف سے عطا ہوا ہے ائمہ معصومین کو سب کے پاس ہے. پیغمبر کا علم منتقل ہو کے علی تک آیا, علی کا علم منتقل ہو کے حسن تک پہنچا, حسن سے حسین تک پہنچا, بقیہ ائمہ تک. سب علوم الہیہ کے حامل ہیں, لیکن کسی نے بھی بیٹھ کے سوائے مولا کائنات کے سلونی نہیں کہا. یہ علی کی خصوصیت ہے. اور اگر کسی نے عام انسانوں میں سے دعوائے سلونی کرنے کی جرأت کی تو پروردگار عالم نے اس بات کو پسند نہ کیا کہ کوئی علی کی اس خصوصیت میں شرکت کرے, اسی پس میں اس کے ذلیل ہونے کا انتظام کیا.
نعرہ حاضری,
تاریخ ایک ایسے علامہ کا بھی نام اپنے دامن میں چھپائے ہوئے ہے جسے علامہ سبطی ابن جوزی کہا جاتا ہے. البتہ پھر بھی غنیمت یہ کہ اس دور کا یہ علامہ تھا جس دور میں علامہ بننے کے لیے علم کی قید تھی. آج کے دور کا علامہ کہ علامہ بننے کے لیے نہ صرف کہ علم کی قید نہیں ہے بلکہ آج علامہ کہتے ہی نہیں چاہیے وہ.
سبحان اللہ سبحان اللہ.
جی لفظ عالم اور لفظ علامہ دونوں استعمال ہوتے ہیں. مصنف ہونے کے بعد جانے منقولات و معقولات ہونے کے بعد کتاب قرآن حدیث ائمہ معصومین فلسفہ منطق ادب تمام علوم کے ماہر ہونے کے بعد اور اتنی کتابوں کے مصنف ہونے کے بعد تب علامہ کہے. تو ایک تو وہ دور تھا اور ایک یہ دور ہے. تو آپ دیکھیے کہ وقت گزرنے کے ساتھ ساتھ لفظیں کس طرح سے اپنی معنویت کو کھو دوں. سدھے نے دوسری نے بھی دعویٰ کیا سلونی سلونی خبر تفرق ہو, اس کی بد نصیبی کہیے یا ہماری بد نصیبی کہیے کہ اسی مسجد میں ایک بڑھیا بھی موجود تھی جو دوستدار علی تھی. اسے گوارا ہوا کہ مولا کائنات کا جو شرف ہے جو فضل ہے اس میں کوئی دوسرا شریک ہونے کی کوشش کرے, لہذا وہ فوراً کھڑی ہو گئی. کہا شیخ تم نے کہا ہے جو کچھ مجھ سے پوچھنا چاہو پوچھ لو, اس کی میں تمہارے درمیان نہ رہوں. کہا میں نے کہا ہے. کہا یہ دعوت والی کیا کرتے تھے؟ کہا میں بھی کرتا ہوں. کہا پھر میرے سوال کا جواب دو. کہا میں دوں گا. تو اس نے پوچھا کہ یہ بتاؤ جب سلمان فارسی دنیا سے گئے تھے تو علی کہاں تھے اور سلمان فارسی کی موت کہاں تھی؟ کہا سلمان فارسی کی موت تھی مدائن میں. کہا علی اس وقت کہاں تھے؟ کہا علی تھے کوفے. کہا سلمان فارسی کی موت کا جنازہ کس نے پڑھا؟ کہا علی. ٹھیک, کوفہ کہاں, مدائن کہاں اور اس زمانے کا سفر. علی نے نماز جنازہ پڑھی. تو فلاں صحابی دنیا سے ہٹ گئے تھے تو کہاں ان کی موت ہوئی؟ کہا مدینے میں. کہا علی اس وقت کہاں تھے؟ کہا مدینے میں. کہا ان کی نماز جنازہ کس نے پڑھا؟ چپ. نماز جنازہ پڑھی گئی ہو تب تو بتائے سر.
محمد و آل محمد.
تو بڑھیا نے اپنے سوال کو آگے بڑھایا اسے جواب کی توقع رکھے بغیر، تاکہ بتاؤ وہ کون سا سبب ہے کہ ایک صحابی مدائن کے ملتا ہے علی دوسرے شہر میں اس کی نماز پڑھانے جاتے ہیں، ایک صحابی مدینے میں ملتا ہے علی بھی مدینے میں اور اس کی لاش 3 دنوں تک ایسی پڑی رہتی ہے، علی نہ نماز پڑھاتے ہیں نہ دفن کرتے ہیں، کیا سبب تھا؟ اب جب اس نے یہ سوال کیا تو یہ بجھ کہا اجب نہیں منہ کھلا ہوا جیسے پیاسی میں نا. اور آپ جانتے ہیں کہ جب کسی سے سوال کا جواب نہیں بن پڑتا تو پھر وہ ڈانٹ ڈپٹ شروع کرتا ہے، اس بات کو ہمیشہ یاد رکھیں. مد مقابلہ اگر کوئی ایسا سوال کرتے جس کا جواب ہمیں نہیں معلوم تو ہم کوئی نہ کوئی بات ایسی کریں گے کہ اپنی اس عاجزی کو چھپا دیں، اسی کے لیے آدمی ڈانٹ ڈپٹ شروع کر دیتا. تو اس نے کہا کہ بڑھیا تیرا سوال تو ایک پہلے یہ بتا کہ تو یہاں آئی کیسے مسجد کا مطلب کیا کہہ رہے ہیں؟ کہا تو اپنی مرضی سے آئی ہے یا اپنے شوہر کی اجازت سے آئی ہے؟ کہا کہو اتنے جوزی کیا کہنا چاہتے ہو؟ کہا کہ میں یہ کہنا چاہتا ہوں کہ اگر تو اپنے شوہر کی مرضی سے آئی ہے تو تیرے شوہر پہ لگا کہ تجھے اس نے گھر سے باہر نکلنے کی اجازت، اور اگر اپنی مرضی سے آئی بغیر شوہر کی اجازت کے تو تجھ پہ لانا کہ بغیر شوہر کی مرضی کے تو نے گھر سے باہر نکلنے. نے سنا اور اس کے سکون علی کی جانے والے، اس کے سکون نے کہا کہ اے سپتے ابن جوزی علی کی چاہنے والی اتنی آسانی سے لعنت قبول نہیں کر سکتی، تو نہ صحیح اسی لعنت کو تمہارے گلے کا تو ہوا. لہذا وہ بڑھیا کہتی ہے کہ سپتے ابن جوزی کیا بتاؤ فلاں معظمہ کے بارے میں جو جنگ جمل میں لڑنے کے لیے گئی تھی گھر سے باہر قدم نکالا تھا، کس کی اجازت سے گئی؟ شوہر کی اجازت سے گئی تھی، اپنی مرضی سے گئی تھی؟ سپتے ابن جوزی بتاؤ کس پہ لعنت. یہی منظر دیکھنے میں کہ جس نے کلمہ کفر اختیار کیا مقبول ہو گیا، کچھ نہ جواب دے سکے. تو دعویٰ سرونی مولا کائنات کی خصوصیات میں سے جس نے بھی دعویٰ کرنے کی کوشش کیا اللہ نے اس کو اسی محفل میں اسی بزم میں رسوا کر دیا. خانہ کعبہ میں علی کی خصوصیات اور عزیزان محترم پروردگار عالم نے جیسے علی کے سلسلے میں خصوصی اہتمامات فرمائے تھے چاہے وہ میرا تھا تمہیں چڑھا تھا، دیکھیے زمین سب اس کی پیدا کی لیکن زمینوں میں سے بعض خطے ایسے جس نے جس کو اس نے اپنی طرح منسوخ کر لیا. یہ ہمارا دنیا کا کون سا ایسا چپا ہے جو اللہ کا نہیں ہے؟ سب اس کی پیدا کی ہوئی چیزیں ہیں. اللہ کا رسول سما بات اللہ زمین و آسمان کا مالک ہے، سب چیزیں ساری زمینیں اس نے سب کی، وہ ہے مالک وہ ہے وارث. مگر ایک نقطہ ایسے نے کہا کہ یہ میرا ہے بیت اللہ اپنی طرف نسبت دی اللہ کا گھر. آپ بتائیے کہ کیا اللہ گھر کا محتاج ہے؟ جسم رکھتا ہے ہماری طرف سے پھر اس نے اس جگہ کو اپنی طرف نسبت دے کہ اپنا گھر کیوں بنا رہا ہے؟ زمینوں میں سے کچھ زمینوں کو اپنی طرف کیوں نسبت دی؟ اللہ ہے رحمان، اللہ ہے رحیم، اللہ ہے کریم، اور اس کی رحمت کا تقاضا یہ ہے کہ بندوں کو کسی نہ کسی صورت سے شامل رحمت مشمول رحمت بنتا. تو اس کی رحمت ہم تک پہنچنے کے بہانے ڈھونڈتی توجہ. تو اس نے ہمیں فائدہ پہنچانے کے لیے اس نقطۂ عرضی کو اپنی طرح منسوخ کیا کہ اس نسبت سے پیدا ہوئی عظمت اور اس عظمت کے نتیجے میں جو اس گھر کا طواف کرے گا اس کو نہ بخشے گا کہ اس کو معنویت پسند ہوتا بچوں. تو ہمیں فائدہ پہنچانے کے لیے اس نے اس جگہ کو اپنی طرف منسوخ کی. ایسے ہی وقت و زمانہ، سارے دن سارے زمانے سارے مہینے اس کے پیدا کیے ہوئے، سال کے 12 مہینوں میں سے ہر مہینہ اسی کا پیدا کیا ہوا، لیکن ان مہینوں میں سے ایک مہینہ ایسا ہے جس کو اس نے اپنی طرف منسوخ کی. یہ میرا مہینہ ہے توجہ، ماہ مبارک رمضان. کیوں منسوخ کیا؟ اس لیے منسوخ کیا کہ وہ اس نسبت سے ہمیں فائدہ پہنچائے. ماہ مبارک میں ہم روتے رہے اور اس کی رحمتوں کی حقدار بنے توجہ. تو زمینوں میں سے کوئی زمین کو منسوخ کیا اپنی طرف تاکہ اس نسبت سے عظمت پیدا کرے اور فائدہ پہنچائے، جب زمانوں میں سے زمانے کو منسوخ کیا اپنی طرف تاکہ اس کے ذریعے سے اپنے بندوں کو فائدہ پہنچائے۔ علی کو پروردگار عالم نے دیکھی تو چیزیں دو چیز اس کی ذات سے مخصوص ہو گئی، مولا کائنات کو جو خصوصیتیں ادا کی ہیں ان خصوصیتوں کو ملاحظہ فرمائیں گے کہ علی کو ولادت دے رہا ہے تو بیت اللہ میں، شہادت دے رہا ہے تو شہر اللہ، اپنے گھر میں پیدا کیا، اپنے مدینے میں بلایا، اسلام آتے پر بکم اللہ علیہ وسلم علی کی زندگی، ائمہ معصومین کی زندگی، پیغمبر اسلام کی زندگی ہمیں معنویات کی طرف متوجہ کرتی ہے۔ اگر تم واقعی کامیابی کے مالک بننا چاہتے ہو تو معنوی امور کو بھی سامنے رکھو، اور یہ تمہاری سب سے بڑی ضرورت ہے۔ عزیزان محترم، آپ دیکھیں کہ کربلا میں جہاں سارے مادی وسائل بند تھے، پانی پہنچنے نہیں دیا جا رہا تھا، آب و دانے کی سبیل بند کر دی گئی، مادیت کا راستہ منقطع کر دیا گیا۔ لیکن پھر وہ کون سی چیز تھی جو اصحاب حسینی کو شاداب اور اس طرح سے شاداب رکھے ہوئے تھی کہ ان کے چہرے پہ زمرہ برابر بھی نہ پیاس کے آثار تھے نہ بھوک کے آثار تھے؟ وہ معنویات سے غذا حاصل کر رہے ہیں، اپنی روح کو تقویت پہنچا رہے ہیں۔ اور یہ معنویات کس کے ذریعے سایہ میں لے گئی؟ امام مظلوم، امام وقت کے زیر سایہ، فاطمہ کے لا کے زیر سایہ۔ جب حسین کا قرب مل گیا، اتنی بڑی معنویت حاصل ہو گئی، تو پھر اب کھانے اور پانی کی کیا حیثیت ہے ان کی نظروں؟ اور یہی وجہ ہے کہ جب امام نے ان کو شہادت کی خوشخبری سنائی تو موت کی بشارت ملنے کے بعد اب یہ آپس میں خوشی سے ایک دوسرے کے ساتھ گلے ملتے ہیں۔ پوچھنے والا پوچھتا ہے، بھائی آج کیا خوشیاں منانے کا دن ہے، کیوں آپ میرے دل سے گلے مل گئے؟ تو جواب کیا دیتے ہیں کہ آج سے بڑا ہمارے لیے مسرت اور خوشی کا دن کون ہوگا کہ ہمیں معلوم ہے کہ ہماری اور ہماری سعادتوں کے درمیان دشمنوں کی تلوار آئے گی، یہ تلوار ہماری گردنوں سے گزرے گی اور ہم سعادت ہے دنیا آپس کے مالک بنے۔ لیکن یہ ہے معنویت کا پہلو، جس نے بھوک میں، پیاس میں، موت کا یقین ہونے کے بعد لشکر آدھا کے حلقے میں اصحاب حسینی کو خوش و خرم، سرسبز و شاداب رکھا۔ اور یہ بات صرف کربلا کے بڑوں میں نہیں تھی بلکہ کربلا کے بچوں کو بھی دیکھ لیتے ہیں، چھوٹے چھوٹے بچے، لیکن انہوں نے کس طرح سے معنویت سے فیض حاصل کیا۔ عصر عاشور کا وقت نزدیک آ رہا ہے، امام کی نظروں کے سامنے ایک بوڑھا مجاہد ہے جو تبلیغ کر رہا ہے۔ حسین اس بوڑھے مجاہد کے سامنے یا اس ارما کی تصویر بنا کے بیٹھے، اتنے بھی امام کی نظروں میں دیکھا کہ اصحاب کے خیمے کا پردہ اٹھا اور اصحاب کے خیمے سے ایک کرسی تک جانے والا سر پہ امامہ ہے، دو چھوٹے بیٹا ہے، اور وہ بچہ میدان کی طرف جا رہا ہے۔ ماں نے کمر میں تلوار باندھ دی ہے، صرف 12 سال کا، اور وہ تلوار زمین میں خط دیتی ہوئی آگے بڑھ رہی ہے۔ امام نے بچے کو میدان کی طرف جاتے ہوئے دیکھا، آواز دی، میرے لال کہاں جا رہا ہے؟ عزیز و بچہ ہے، کم سے بچہ، 12 سال کا بچہ، مگر اپنے امام کی آواز کو پہچان، امام زمانہ کی آواز کو سمجھ، بڑھتے ہوئے قدم اٹھائے، لوٹ کے امام کی خدمت پہ واپس آیا، ہاتھوں کو جوڑ کے کہتے ہیں فرزند فرزند رسول، کسی بھی غلام کو آپ نے یاد فرمایا؟ کہاں میرے لال، کہاں جا رہا؟ کہا آتھا میدان میں جا رہا ہوں۔ کہا میدان میں کس لیے جا رہا ہے؟ کیا تجھے معلوم نہیں میدان میں تلواریں چل رہی ہیں؟ मैदान में तीर बरस रहे हैं, मैदान में दुश्मन है, मैदान में मौत का मंजर है। कहता है मौला मैं मरने ही के लिए तो मैदान में जा रहा हूं, मानवीयत के हुजूर के लिए मैदान में जा रहा हूं। इमाम ने जब उसका यह हौसला की जज्बा के जोशे बगा ये मौत की आरजू उसकी ये देखी तो उसे पूछा गए मेरे लाल ये बता कि तू किसके घर का चिराग है, तू किसका मेवा दिल है, किसकी आंखों की ठंडक है, तू किसका मेवा दिल है। अजीजो उसने गर्दन झुका ली लेकिन जब इमाम के जवाब के लिए उसने सर उठाया तो आंखों से आंसू बह रहे थे। दबदबाई हुई पलकों और भीगी आंखों से कहा मौला ये जिस मुस्लिम इब्ने औसदा का लाश आपकी नजरों के सामने है मैं उसी मुस्लिम इब्ने औसदा का लाश। अब आप गौर फरमाइए कि बाप दम तोड़ रहा है, दर्जाए शहादत के फायज हो रहा है और बेटा जा रहा है मरने के लिए। इमाम ने जो देखा कि मुस्लिम का लाल तो फरमाते हैं कि मुस्लिम के लाल जा खेमे में वापस चला जा। क्यों वापस चला जा? इसलिए कि तेरी मां के लिए तेरे बाप का गम कम नहीं रहे, शायद तेरी मां तेरे गम को बर्दाश्त कर सके, जा खेमे में वापस चला जा। आप असाबे हुसैनी का हौसला देख चुके, छोटे छोटे बच्चों का हौसला देख चुके, अब करबला की खवातीन का हौसला देख चुके। एक मरतबा हौसले खैमा से आवाज हुई मेरी कुर्बानी को वापस न कीजिएगा मौला, इसलिए कि अपने नाम को तलवार देके मैंने ही मैदान की तरफ रवाना किया। मैं चाहती हूं कि मेरा लाल आपके कदमों पे कुर्बान। आपकी आंखों में आंसू आ गए, मैं भी मजलिस को इख्तिताम तक ले आया। अज़ीज़ान मुहतरम अशराए अरबईन हमें आंसू बहाना है, पुरसा देना है और यह सोच के पुरसा देना है कि पता नहीं आइंदा साल जिंदगी वफा करती है नहीं करती। तो जो भी मौका है आंसू बहा के शहजादी कौन की खिदमत में उनके खराने का, उनके रुटे हुए कुनबे का, उनके मजलूम फरजत का वो समझ। मुस्लिम का लाल हाथ जोड़े खड़ा हुआ है, मैं कहूंगा मुस्लिम के फरजत इमाम कह रहे हैं, फातिमा का लाल कह रहा है, जाफे में वापस चला जाए, शायद इमाम किसी मुश्किल वक्त के लिए तुझे जखीरा करना चाहते हो, इसलिए कि इमाम की नजरों में एक और वक्त है, यह वक्त है कि जब अली अकबर दम तोड़ चुके होंगे हुसैन के सामने अपने कड़े जवान के लाश को खेमे तक ले जाने का मरहला होगा, जवान की लाश अब लेके चले टूट न सकेगी। इमाम खेमे का मुकर के पुकारेंगे ए बड़ी हाशिम के बच्चों सहारा दो, अली अकबर की जवानी है हुसैन और पाए मुस्लिम के लाल उस वक्त खेमे से निकल के आना, उसे की मदद करना ताकि बुढ़ापा अपने कड़े जवान के लाश को बच्चों के सहारे खेमे तक ले जा सके।
رہائی بنا سرما پالنے والے اپنے جو رب کے پاس میں اسلام بنا دیں کہ ہمیں زمانہ